यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीका लागि दल दर्ता शुरू। आज 33 दलद्वारा निवेदन पेश। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार गरेको आरोपमा 5 पूर्व मन्त्री सहित 55 जना विरूद्ध अख्तियारद्वारा मुद्दा दायर। एसईई परीक्षापछिको नर्सिङ पढ़ाई पीसीएललाई निरन्तरता दिने सरकारको तयारी। भारतको गोवा स्थित एक रात्रि क्लबमा ग्यास विस्फोट भई आगलागी हुँदा 25 जनाको मृत्यु। र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत लीग चरणको अन्तिम खेलमा कर्णाली एक्सद्वारा जनकपुर बोल्स 3 रनले पराजित। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय मानवाधिकार आयोगले आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेल समक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको हो। आयोगले नेपालको संविधान बमोजिम राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ। प्रधानमन्त्री सुशीला कार्कीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन आग्रह गर्नुभएको छ। आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरूबीच भएको भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन 21 गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई सम्मान प्राथमिकताका साथ सरकारले काम गरिरहेकाले यसमा सकारात्मक भूमिकाका लागि आग्रह गर्नुभयो। गत भदौ 23 र 24 गते भएको जेएनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नु परेको बताउनुहुँदै प्रधानमन्त्री कार्कीले सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। पूर्व राष्ट्रपति भण्डारीले जेएनजी प्रदर्शनका क्रममा भएका घटनाका दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकार सक्षम रहेको विश्वास व्यक्त गर्नुभयो। उहाँले हालको परिस्थितिको निकासका लागि निर्वाचन भन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुन दृष्टि बनाएर अघि बढ़नुपर्ने धारणा राख्नुभयो। गत भदौ 24 गतिको आन्दोलनका कारण क्षतिग्रस्त संरचनाको अवलोकनपछि पूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेट भएको हो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन समानुपातिक निर्वाचन प्रणालीका लागि आज 33 राजनीतिक दलले निवेदन दिएका छन्। निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले आजबाट पर्सि 23 गतेसम्म निवेदन दिन सक्ने निर्वाचन आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो। प्राप्त भएका निवेदन उप अध्ययन गरी मंगिर 26 गतेसम्म स्वीकृत गरिने आयोगले जनाएको छ। यसैगरी आगामी पुष 13 र 14 गते समानुपातिकतर्फका उम्मेद्वारको बन्द सूची पेश गर्ने समय तोकिएको छ भने माघ 4 गते प्रारम्भिक सूची प्रकाशित गरिने कार्यक्रम रहेको छ। सभामुख देवराज घिमिरेले संघीय संसद महत्वपूर्ण र निर्णायक ठाउँ हो भन्ने पुष्टि गर्न परिणाम निकाल्ने गरी कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ। 19औं संघीय संसद सेवा दिवसका अवसरमा आज आयोजित उत्प्रेरित कर्मचारी उत्कृष्ट संसद सेवा विषय कार्यक्रममा सभामुख घिमिरेले संसद महत्वपूर्ण अंग भए पनि त्यो कसरी चल्छ भन्ने चिन्ता र ध्यानाकर्षण गराउन नसकेको बताउनुभयो। सो अवसरमा विषय विज्ञका रूपमा पूर्व सचिव राजन खनालले कर्मचारीलाई कार्य जिम्मेवारीले अनुभवी बनाउने भएकाले सबै सेवामा रहनेलाई वृत्ति विकासमा समान अवसर प्रदान गरिनुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले आजको विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम मात्र नभई यो नवप्रवर्तन प्रविधि सुरक्षा र मानव केन्द्रित सेवाको मेलमिलाप पनि भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा नेपाल एयरलाइन्सको क्याबिन क्रु एसोसिएशन सीक्यानद्वारा आज काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले उडान अझ सुरक्षित पर्यावरण मैत्री र यात्रु अनुकूल हुनका लागि विश्वभरि निरन्तर नयाँ नयाँ नवप्रवर्तन भइरहेका उल्लेख गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै 55 जना विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्वर्गीय पोष्ट बहादुर बोगटी राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य र दीपक चन्द्र अमात्य लगायत विरूद्ध मुद्दा दायर गरेको जनाएको छ। विमानस्थल निर्माणका क्रममा 8,36,73,55,000 भन्दा बढ़ी भ्रष्टाचार भएको अख्तियारले जनाएको छ। तत्कालीन अर्थमन्त्री रामशरण महत, तत्कालीन सचिवहरू तथा नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीश चन्द्रलाल सुमन, प्रदीप अधिकारी लगायत 55 जनालाई प्रतिवादी बनाइएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। गोर्खाको रिपुम गुम्बामा आगलागी भएको छ। आज दिउँसो आगलागी हुँदा 3 तले आवास भवन जलेर नष्ट भएको स्थानीय छेवाङ ग्याल्जेन लामाले जानकारी दिनुभयो। आगलागीबाट भवनका करिब 50 वटा कोठा, लत्ता कपड़ा, भाँडाकुड़ा, फर्निचर सबै जलेर नष्ट भएको उहाँले बताउनुभयो। त्यहाँ लामा सहित 60 जना भिक्षुहरू बस्ने गरेको र आगलागीको कारण भने खुल्न नसकेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले सरकारले एसईई परीक्षापछिको नर्सिङ पढ़ाई पीसीएललाई निरन्तरता दिने तयारी गरेको बताउनु भएको छ। चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको संख्या कम भएकाले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने गरी तयारी थालिएको बताउनुभयो। मन्त्री गौतमले अहिले मन्त्रालयले विषयगत रूपमा 7 वटा विषयमा सुधार गर्ने गरी काम गरेको उहाँले बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सुशासन मार्फत भ्रष्टाचारको अन्त्य र निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न वर्तमान सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले आगामी निर्वाचनमा सही प्रतिनिधि छनौट गर्न आग्रह गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको नेपाल टेलिकम
राष्ट्रको संचार। अब बाँकी समाचार। मध्य प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। प्रदेश प्रमुखको कार्यालयद्वारा आज मध्य प्रदेश भवनमा आयोजित समारोहमा उहाँलाई प्रदेश प्रमुख डा सुरेन्द्रलाल कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। यसैगरी नवनियुक्त 3 जना मन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराइएको छ। जनमत पार्टीबाट अर्थमन्त्रीमा महेश प्रसाद यादव, नेपाली कांग्रेसबाट बिना विभागीय मन्त्रीमा जगीलाल राय र नेकपा एकीकृत समाजवादीबाट बिना विभागीय मन्त्रीमा कनिष पटेल नियुक्त हुनुभएको हो। उहाँहरूलाई प्रदेश प्रमुख डा कर्णले शपथ गराउनु भएको थियो। यसैबीच मध्य प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले यही मंगिर 24 गते विश्वासको मत लिने तयारी गर्नुभएको छ। मानव अधिकारको विश्वव्यापी घोषणा पत्रलाई स्थानीयकरण गरी नागरिक समाजको तर्फबाट सरकार र सम्बन्धित पक्षलाई जवाफदेही बनाउने उद्देश्यले नेपालमा 17 राष्ट्रिय मानव अधिकार महाभेला 2082 आयोजना हुने भएको छ। मानव अधिकारका लागि एकल महिला समूहले आज ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगमा पत्रकार सम्मेलन गरी मंगिर 22 देखि 28 गतेसम्म सञ्चालन हुने महाभेलामा लोकतन्त्र, मानव अधिकार, कानूनी शासन लगायतका विषयमा छलफल हुने जानकारी दिइएको हो। पत्रकार सम्मेलनमा एकल महिला समूहकी अध्यक्ष एवं महाभेला संयोजक शोभा विसीले 125 वटा मानवाधिकारवादी संस्थाहरूको महाभेलामा सहभागिता रहने जानकारी दिनुभयो। युवा पुस्ताको आन्दोलन र त्यसपछिका समयमा मानवाधिकार उल्लंघनका घटनाहरू बढ़दै गरेको परिप्रेक्ष्यमा आयोजना गर्न लागिएको महाभेलामा युवा पुस्तालाई मानवाधिकार र शान्तिपूर्ण आन्दोलनका बारेमा चेतना प्रदान गर्न पुस्तान्तरण विषयक संवाद र छलफललाई जोड़ दिइएको आयोजकले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको चर्चित पर्यटकीय गन्तव्य गोवामा अवस्थित एक नाइट क्लबमा ग्यास सिलिण्डर पड्किएर भएको भीषण आगलागीमा परि 25 जनाको मृत्यु भएको छ। तटीय राज्यको उत्तरी क्षेत्र अर्पोरामा हिजो मध्यराततिर शुरू भएको आगलागीमा परि मृत्यु हुनेमा नाइट क्लबका कर्मचारी सहित केही पर्यटक रहेका राज्यका मुख्यमन्त्री प्रमोद सावन्तले पुष्टि गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले विज्ञप्ति जारी गर्दै यस दुःखद घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ। गोवाका फायर चीफ नितिन बी राइकरले भारतीय प्रसारणकर्ता सीएनएन न्यूज 18 कुरा गर्दै अधिकांश व्यक्तिको मृत्यु बेसमेन्ट र भान्सा क्षेत्रतिर फैलिएको धुवाका कारण श्वास प्रश्वास अवरूद्ध भएर भएको बताउनु भएको छ।
अर्थमन्त्री रामेश्वर खनालले जेएनजी आन्दोलनको मुख्य मुद्दा आर्थिक समृद्धि भएकोले आन्दोलन मार्फत युवाहरूले भ्रष्टाचारको अन्त्य र सुशासनको ग्यारेन्टी खोजेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजको 16 वार्षिक साधारण सभामा अर्थमन्त्री खनालले निजी क्षेत्रले तयार पारेको संरचना र सम्पत्ति नेपाली जनताको पनि भएकोले उनीहरूमाथिको आक्रमण ठिक होइन भन्दै निजी क्षेत्रको संरक्षणका लागि सबैले जोड़ दिनुपर्ने आवश्यकता आउने हुनुभयो। निर्वाचन अपरिहार्य रहेको भन्दै अर्थमन्त्री खनालले कुनै पनि हिसाबले निर्वाचन सार्नु भनेको मुलुकलाई अनिश्चयको दिशामा लैजानु हो भन्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको अनियमितताको एक अंश रहेकोले त्यसलाई राष्ट्र बैंकले अक्षम्य विषयको रूपमा लिएको बताउनुभयो। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले बदलिँदो परिस्थितिमा नेपालमा लगानी गर्न विदेशी लगानीकर्ताहरू उत्साहित नै रहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रसँगै अगाडि नबढेमा नेपालको अर्थतन्त्रले गति समात्न नसक्ने उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे लगायतले वित्तीय प्रणालीमा रहेको लगानी योग्य रकम स्थिर हुनु अहिलेको सबैभन्दा ठूलो चुनौतीको रूपमा रहेको बताउनु भएको थियो। पदयात्रा पर्यटनका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला 11 महिनामा 2,73,646 विदेशी पर्यटकहरू भित्रिएका छन्। त्यसमध्ये 1,15,555 अन्य देशका पर्यटक छन् भने बाँकी भारत सहित दक्षिण एसियाली मुलुकका पर्यटकहरू रहेका छन्। सबैभन्दा बढ़ी गत अप्रेलमा 44,763 पर्यटकहरू आएकोमा जनवरीमा सबैभन्दा कम 9,359 पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेको आयोजना प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिनुभयो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खजुरीको नेपाल प्रालीले उत्पादन गरेको पफ बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। विभागले बजार अनुगमनका क्रममा संकलन गरेका पफका नमूनालाई प्रयोगशालामा परीक्षण गर्दा त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने औद्योगिक ट्रान्स फ्याटको मात्रा तोकिएको अधिकतम सीमा भन्दा बढी भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको हो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाल प्रिमियर लीग एनपीएल सीजन 2 अन्तर्गत लीग चरणको अन्तिम खेलमा कर्णाली एक्सले साबिक विजेता जनकपुर बोल्ट्समाथि 3 रोमाञ्चक जित हासिल गरेको छ। आइतबार कीर्तिपुर स्थित त्रिवी क्रिकेट रंगशालामा कर्णालीले दिएको 130 रनको सामान्य लक्ष्य जनकपुरले पछ्याउन सकेन। जनकपुरले 20 ओभरको समाप्तिमा 7 विकेट गुमाउँदै मात्र 126 रन बनाउन सक्यो। अन्तिम बलमा 5 रन आवश्यक परेको थ्रिलिङ खेलमा कर्णालीले जित हात पार्दै साविक विजेता जनकपुरलाई लीग चरणमा कमजोर बनाएको हो। कर्णाली 2 जितसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। जारी सिजनबाट बाहिरिएको कर्णालीको यो दोस्रो जित हो। कर्णालीले यसअघि लुम्बिनी लायन्ससँग मात्रै जितेको छ। कर्णालीले पोखरा एभेन्जर्स, काठमाडौँ गोर्खाज, विराटनगर किङ्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग हारेको थियो। साविक विजेता जनकपुरले 7 खेलमा 1 जितसहित तालिकाको अन्तिममा छ। यो टीमले लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स र काठमाडौँ गोर्खाजसँग हारेको छ। लीग चरणको अन्तिम खेलमा जनकपुरका सञ्जय कृष्णमूर्तिले 39 बलमा 51 रन जोडे। उनको अर्धशतकले टीम हारबाट जोगिएन, फलत तालिकाको अन्तिम स्थानमा चित्त बुझाउन बाध्य भयो। जनकपुरका संगीत कुरेले दोस्रो सर्वाधिक 25 रन जोडे। जान निकोल, लेफ्टी इटनले अभिजित 13 रन जोडे। ओपनर आसिफ शेख र ब्याटर अनिल शाहले रनको खाता खोल्न सकेनन्। ओपनर माज सदाकतले 12 रन जोडे। नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुल्ला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अच्युत अर्याल। अब मौसम। आगामी 24 घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीका लागि दल दर्ता शुरू, आज 33 दलद्वारा निवेदन पेश, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार गरेको आरोपमा 5 पूर्व मन्त्री सहित 55 जना विरूद्ध अख्तियारद्वारा मुद्दा दायर, एसईई परीक्षापछिको नर्सिङ पढ़ाई पीसीएललाई निरन्तरता दिने सरकारको तयारी, भारतको गोवास्थित एक रात्री क्लबमा ग्यास विस्फोट भई आगलागी हुँदा 25 जनाको मृत्यु, र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत लीग चरणको अन्तिम खेलमा कर्णाली एक्सद्वारा जनकपुर बोल्स 3 रनले पराजित। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।